قل هل ننبئكم بالأخسرين أعمالا الذين ضل سعيهم في الحياة الدنيا وهم يحسبون أنهم يحسنون صنعا. اے نبی ان سے کہو کیا ہم تمہیں بتائیں کہ اپنے اعمال میں سب سے زیادہ ناکام و نامراد لوگ کون ہیں؟ دنیا کے اعتبار سے کون ہوتے؟ جن کا گھر بینکرپسی میں چلا جائے، کاروبار ختم ہو جائے، اکانومی ٹھپ ہو جائے، بچے نہ رہیں؟ نہیں، آخرت کی نگاہ سے دیکھیں تو کون ہے سب سے زیادہ خسارے میں؟ وہ کہ دنیا کی زندگی میں جن کی ساری سعی اور جد و جہد راہ راست سے بھٹکی رہی اور وہ سمجھتے رہے کہ وہ سب کچھ ٹھیک کر رہے ہیں. سوچیے، کرتے رہے یہ سوچ کر کہ اچھے کام کر رہے ہیں اور وہاں جا کے پتہ چلا کہ کام تو ساری خراب کیے. یہ کون لوگ ہوتے ہیں جو شیطان کے کاموں کو اللہ کے کام کر کے پیش کرتے ہیں؟ اس کی کئی قسم کی مثالیں ہو سکتی ہیں. دین کے رنگ سے دیکھیں تو اس میں ہر وہ دین دار ہے جو غلط طریقے سے دین کو پھیلا رہا ہے، غلط کام کر رہا ہے، غلط دین کو پروموٹ کر رہا ہے، بدعت، کفر، شرک، الحاد کو دین کے نام پہ پیش کرتا ہے، نان مسلم، ایتھیسٹ، وہ سب کرتے غلط کام ہیں اور کہتے ہیں ہم ٹھیک ہیں، ہم بس مدر نیچر کو مانتے ہیں، ہاں نیچر بنانے والے کو نہیں مانتے. لیکن اگر آپ اس کو دنیا کے اعتبار سے بھی دیکھیں تو یہ وہ لوگ ہیں جن کی ساری زندگی دنیا 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 جمع کرتے گزر گئی اور سوچ کیا رہے تھے ہم بہت اچھا کام کر رہے ہیں. ہر بندہ اپنے آپ کو چیک کر سکتا ہے میں کہاں کھڑا ہوں. اب دیکھیے کہ یہ دنیا اسباب کے پردے میں چھپی ہوئی ہے. ہم آج جو بھی کام کرتے ہیں نا، بظاہر ہمیں اس کی کوئی نہ کوئی ریزن سمجھ آ جاتی ہے، لیکن کل قیامت کے دن سارے پردے جب چاک ہوں گے نا تو ہماری اصل شکلیں لوگوں کے سامنے آئیں گی. ہم اپنا محاسبہ کر سکتے ہیں، کون سا کام ہے جو میں اس سوچ کے ساتھ کرتی ہوں کہ میں اچھا کر رہی ہوں لیکن در حقیقت وہ اچھا نہیں. مثلا آپ دیکھیے کہ بے حیائی پھیلانا، بدکاری پھیلانا اور اس کو اچھا نام دے دینا، چیریٹیز کے نام پہ لوگوں کو ایسی میوزیکل نائٹس میں گیدر کرنا کہ آئیں لوگ سارے گانے سنیں، ہلا گلا اور جو بھی شیطانی کام ہے کریں اور اینڈ پہ چندہ دیں اور وہ چندہ جو ہے ہم جا کے غریبوں میں بانٹیں گے. یہ چیز درست نہیں ہے. صحیح چیز صحیح راستے سے ہی ملے گی. آپ غلط طریقے سے کوئی کھانا پکائیں گے نا، وہ کبھی بھی اچھا نہیں ہوگا. تو دعا کرنے کی ضرورت ہے کہ اللہ صحیح کام کو صحیح طریقے سے کرنے کی توفیق دے. بہت ضروری ہے یہ بات، ورنہ آپ دیکھیے کہ پکا پکایا کھانا ضائع ہو جائے تو کتنا دکھ ہوتا ہے. ان کا کیا ہوگا جو ساری زندگی کرتے رہے اچھے سوچ کر لیکن پتہ چلا وہ غلط ہے. اسی طرح وہ کام جو بغیر علم کے کرنے شروع کر دیے جائیں، وہ بھی پتہ نہیں ہوتا کہ ہم غلط کر رہے ہیں لیکن وہ غلط ہوتے ہیں. تو اس کے لیے ضرورت ہے کہ انسان اپنے آپ کو علم سے جوڑے، کوشش کرے کہ اللہ تعالیٰ کی رہنمائی میں زندگی بسر کرے. حضرت عمر رضی اللہ عنہ ایک موقع پہ کہیں سے گزرے تو ایک پادری کو بڑے تپاک کے ساتھ کنسنٹریٹ کرتے ہوئے اپنے دین کے طریقے سے عبادت کرتے دیکھا تو ان کی آنکھوں میں آنسو آ گئے. کہ اللہ کے نبی، ان کا کیا ہوگا، ہیں غلط دین پہ لیکن عبادت بڑے خلوص سے کرتے ہیں. تو اللہ کے نبی نے پھر وہی بات کہی جو سورت آگے پڑھیں گے ہم انشاءاللہ تعالیٰ غاشیہ میں، کہ عاملۃ ناصبہ، یہ وہ عمل ہیں کہ جس کی کوئی مزدوری نہیں ملنے والی. آج بھی ہم اپنے آپ کو چیک کریں، دین کے نام پہ ہم کیا کیا محفلیں منعقد کر لیتے ہیں جن کا کوئی ثبوت نہیں ہوتا. تو دعا کریں تھوڑا کروں گی لیکن خالص کروں گی اور شک والی چیز کو چھوڑ دوں گی. اولئک الذین کفروا بآیات ربہم، یہ وہ لوگ ہیں جنہوں نے اپنے رب کی آیات کو ماننے سے انکار کر دیا اور اس کے حضور پیشی کا یقین نہ کیا، اس لیے ان کے سارے اعمال ضائع ہو گئے. قیامت کے روز ہم انہیں کوئی وزن نہ دیں گے. ان کی جزا جہنم ہے اس کفر کے بدلے جو انہوں نے کیا اور اس مذاق کی پاداش میں جو میری آیات اور میرے رسولوں کے ساتھ کرتے رہے. حال بتہ وہ لوگ جو ایمان لائے اور جنہوں نے نیک عمل کیے. کانت لہم جنات الفردوس نزلا، ان کے لیے فردوس کے باغ ہوں گے جن میں وہ ہمیشہ رہیں گے اور کبھی اس جگہ سے نکل کر کہیں جانے کو ان کا جینا چاہے گا. موو نہ ہونا چاہیں گے. آپ دیکھیے کہ دنیا میں آپ کتنے بھی زیادہ اچھے مقام پہ کیوں نہ پہنچ جائیں، کچھ دن کے بعد تو آپ کا پھر دل بھر بھی جاتا ہے یا آپ کو جانا ہی پڑتا ہے. آپ اپنے آپ کو چیک کریں، آپ نے وہ گھر جو بڑے پیار سے بنایا آج سے 5 سال پہلے اور ہر وہ کوشش کر لی جو آپ کو خوش رکھ سکے، وہ چیزیں جمع کر لیں، 5 سال ہو گئے آپ کو وہاں رہتے ہوئے، अगर आज आपको कोई कहे कि क्या आप यहाँ से मूव होके किसी दूसरे बड़े घर में जाना चाहती हैं तो क्या कहेंगे? ऑफ कोर्स, दुनिया की चीज़ों के अंदर कहीं भी हमेशा की खुशी नहीं है, लेकिन जन्नत ऐसी चीज़ है कि जहाँ जाने वाले कहेंगे कि सॉरी हमें मूव नहीं होना। अल्लाह के नबी सल्लम ने फरमाया कि जब भी जन्नत का सवाल करो तो फिरदौस का सवाल करो, क्योंकि इसकी छत रहमान का अर्श है। अल्लाह के बिल्कुल करीब होंगे वो लोग। अल्लाह हमें ऐसे अमल करने वाला बना दे कि जिसके बाद अल्लाह अपनी रहमत से हमें जन्नत अता करे और जन्नतुल फिरदौस। ए नबी कहो, इसको सुनते वक्त इमेजिन करेंगे आप। ए नबी कहो कि अगर समंदर मेरे रब की बातें लिखने के लिए स्याही बन जाएं और वो ख़त्म हो जाए, मगर मेरे रब की बातें ख़त्म ना होंगी, बल्कि अगर इतनी ही स्याही हम और भी ले आएं तो वो भी किफ़ायत ना करें। कितने समंदर हैं दुनिया में? शायद 7 बड़े बड़े समंदर हैं ना, और एक ही समंदर को देखिए कितना पानी होता है। इमेजिन करें ये सब इंक बन गई, और यहाँ स्याही की बात है। सूरत लुकमान में दरख्तों के कलम बनने की बात आएगी कि सारे दरख्तों की लकड़ियाँ जो हैं उनको कलम बना लो, निब्स बनाओ उनकी, और लिखो अल्लाह की बातें, सब ख़त्म हो जाएगा। इतने ही समंदर और ले आओ लेकिन तुम्हारे रब की बातें ख़त्म नहीं होंगी। उसके अजायब, उसकी कुदरतें, उसकी शान, उसका मुकाम कभी भी तुम बयान नहीं कर सकोगे। ये है वो रब जो हमारी ज़िंदगियों के मामलात को चलाता है। फिर कैसे हो सकता है कि हमें उसका कोई फ़ैसला पसंद ना आए? बस दफ़ा ना समझी में भी हम कह देते हैं, कोई फौत होता है तो कहते हैं अफसोस करने जा रहे हैं। क्या मुझे और आपको हक पहुंचता है कि इतनी बड़ी ज़ात जिसकी बातें लिखने के लिए स्याही ख़त्म हो जाए लेकिन बातें ना ख़त्म हो, उसके फ़ैसले पर अफसोस करें? मत करें। बस दफ़ा रिश्ते नाते होते हैं और लोग नाराज़ रहते हैं, इधर नहीं होना चाहिए था उधर होना चाहिए था। क्या ये अल्लाह के फ़ैसलों पे नाराज़ होना नहीं है? बस अपने बच्चों पे खुश नहीं, बेटा नहीं है मिसाल है, बच्चा नहीं दिया, नाराज़ रहते हैं कि खुश रहते हैं? बस अपने लिए ये नुक्ता नोट कर लें कि मैंने अपने रब से कभी भी नाराज़ नहीं होना, क्योंकि वो बहुत बड़ी ज़ात है। उसकी बातें लिखते लिखते तुम थक जाओगे लेकिन वो नहीं थकेगा। अपनी ज़िंदगी में आने वाले हर फैसले को दिल की खुशी से माने। अब तकदीर को अपनी खुशी बना लें, नाकामियों को अपनी कामयाबी बना लें, आप देखें कि आप दुनिया में सांस लेने लगेंगे। वरना जो मिल जाएगा उसके बाद एक और दरवाज़ा खुला होगा कि ये क्यों नहीं मिला। खुश रहने का राज ही क्या है कि अल्लाह के फ़ैसलों पर राज़ी हो जाओ। जिसके बारे में अल्लाह के नबी को कहा गया, قُلْ إِنَّمَا أَنَا بَشَرٌ مِثْلُكُمْ يُوحَى إِلَيَّ أَنَّمَا إِلَٰهُكُمْ إِلَٰهٌ وَاحِدٌ, اے نبی کہو کہ میں تو ایک انسان ہوں تم ہی جیسا, میری طرح وحی کی جاتی ہے کہ تمہارا خدا بس ایک ہی خدا ہے, بس جو کوئی اپنے رب کی ملاقات کا امیدوار ہو اسے چاہیے کہ نیک عمل کرے اور بندگی میں اپنے رب کے ساتھ کسی اور کو شریک نہ کرے۔ کیسے بندگی میں دوسروں کو شریک کرتے ہیں؟ عبادت میں, بندگی میں, کہ اللہ کے لیے جو کام کرنے ہوتے ہیں وہ دوسروں کی خوشی کے لیے کر لیں, اللہ کی سوا دوسروں سے مدد مانگنے لگ جائیں, دعائیں دوسروں سے کرنے لگیں۔ تو آپ دیکھیے کہ یہ تھی سورۃ الکہف, جس کے اندر بڑے بڑے فتنوں کی بات ہوئی, ایمان کو بچانے کی بات, دولت کی بات ہوئی, سلطنت, ان سب چیزوں کی ضرورت ہے حفاظت کی۔ اس کے اوپر ایک پریزنٹیشن بھی ہے ویب سائٹ پہ, اگر آپ لوگ جا کے دیکھنا چاہیں۔ پوری سورۃ الکہف کو بہت ہی خوبصورت طریقے سے پکچرائز کر کے پاور پوائنٹ کی شکل میں دیا ہوا ہے کہ کیسے کس دور میں کیا کرنا چاہیے۔ اور مجھے لگتا ہے کہ واقعی ہر جمعے کو اس سورت کو پڑھانے کا جو مقصد تھا وہ یہی تھا کہ زندگی میں آنے والے ان ایکسپیکٹڈ ایونٹس کو, معاملات کو, میٹرز کو خوشی سے مان لو, پھر ریئیکشنری نہ ہو جاؤ, پھر ڈپریشن میں نہ چلے جاؤ۔ اب دیکھیں کہ ہم میں سے ہر شخص ہر وقت اس خطرے میں کہ اس کے ساتھ کوئی ایسا معاملہ ہو جائے جس کو وہ ایکسیپٹ نہ کرے, ان یوزول تھنگ ہو سکتی ہے, ہم مر سکتے ہیں۔ اللہ سلامت رکھے ہمارے گھر والوں کو, ہمارے پیاروں کو, کسی لمحے ایک ٹیلی فون کال ہمارے کسی اپنے کو ہم سے جدا کرنے کی خبر دے سکتی ہے۔ ایمان والا کون ہوتا ہے؟ تھام کے رکھتا ہے۔ वो चीज जाती है जाए, ईमान नहीं जाने देता, ना शुक्री की बातें नहीं करता। जिस तरह इस सूरत के अंदर कुछ इस तरह की बातें थी, अगली सूरत मरियम अब दूसरी तरफ के तकदीरी फैसलों को कबूल करवाएगी। दूसरे लफ्ज़ों में ये कह दें कि सूरत कहफ में हमने कुछ ऐसी चीज़ों को सीखा कि जो इंसान की तबीयत पे बोझ बनती हैं, लेकिन इंसान इतना कमज़ोर है कि गम भी नहीं बर्दाश्त करता तो खुशियाँ भी बर्दाश्त नहीं करता। ऐसी कि कुछ खुशियों की खबरें इस सूरत में ज़करिया अलैहिस्सलाम और बीबी मरियम को मिलती देखेंगे और वो हैरान बैठे हैं कि अल्लाह ये कैसे होगा। चलिए शुरू करते हैं, बहुत ही खूबसूरत सूरत है। यहाँ ये बता दूँ कि अगर आप नॉन मुस्लिम स्पेशली क्रिश्चियन दोस्त साथी जो हैं, अगर उनको कुछ बात कुरान की शेयर करना चाहें तो बेस्ट पोर्शन है उसके लिए सूरत मरियम, क्योंकि इसमें हज़रत ईसा की बर्थ और बीबी मरियम और वो सारी चीज़ें बहुत एक हिस्टोरिकल वे में जो एक नए बंदे को बहुत ज़्यादा मोटिवेट करती हैं। बड़ी डेलिकेट सूरत है और नोट कीजिए कि वाहिद सूरत है जो एक औरत के नाम पे है, और हज़रत मरियम द ओनली वुमेन जिनका नाम कुरान पाक में। इसके अलावा आप देखें कि अबू लहब का नाम है कुरान में, वो एक बैड एग्जांपल है और ये एक अच्छी मिसाल एक औरत की। बिस्मिल्लाहिर्रहमानिर्रहीम, शुरू अल्लाह के नाम से जो बेइंतहा मेहरबान और रहम फरमाने वाला है। काफ हा या ऐन स्वाद हरूफ मुकत्तात हैं। ज़िक्र रहमति रब्बिक अब्दहु ज़करिया, ज़िक्र है उस रहमत का जो तेरे रब ने अपने बंदे ज़करिया पर की। क्या हुआ, इस नादा रब्बहु निदा अन खफिया, जबकि इसने अपने रब को चुपके चुपके पुकारा। क्यों, जहाँ ताल्लुक़ होता है ना वहाँ बंदा चुपके चुपके पुकारता है। दोस्तों साथियों फ्रेंड्स के साथ जो आपस में बात होती है वो चुपके चुपके होती है कि कोई दूसरा ना सुने। कभी हमने भी अपने रब को चुपके चुपके पुकारा? हम तो दुआएं भी मांगते हैं तो ऐसे मांग रहे होते हैं जैसे हुक्म दे रहे हैं या पहाड़े पढ़ रहे हैं। हम दुआएं मांग नहीं रहे होते, दुआएं पढ़ रहे होते हैं। लोग कहते हैं पढ़ ली है ये किताब की दुआएं, अब दूसरी दे दो। तो पहाड़े पढ़ने में और दुआएं मांगने में बहुत फ़र्क होता है। ये कब हुआ था, इसका तस्करा हम सूरत आल इमरान में पढ़ चुके हैं कि बीबी मरियम जो हज़रत ज़करिया की किफ़ालत में पली थी, जब जवान हुई तो उनके पास बिन मौसम का फल था। अब फल देखकर हज़रत ज़करिया ने पूछा कि ये कहाँ से आ गया, अन्ना लकी हाजा, तो उन्होंने कहा कि हाजा मिन इंदिल्ला। अब इन्होंने मरियम का पल्लू पकड़ के और उसको अल्लाह वाली समझते हुए ये नहीं कहा कि प्लीज़ मेरे लिए दुआ कर दो, जैसा कि अमूमन हम लोग करते हैं कि ये फ़लाँ अल्लाह वाला हो गया और इससे कहो कि हमारे लिए दुआ करें। इन्होंने कहा नहीं, जो रब मरियम का रब है वही मेरा भी रब है, लिहाजा ये अल्लाह ताला को पुकारते हैं। और ये इस वक्त तकरीबन 90 साल की उम्र के थे और अभी तक औलाद की नेमत से महरूम थे, लेकिन औलाद की तलब की ख्वाहिश नहीं अभी ख़त्म हुई थी। قال رب اني وهن العظم مني واشتعل الراس شيبا ولم اكن بدعائك ربي شقيا। उन्होंने अर्ज़ किया, ए परवरदिगार मेरी हड्डियाँ तक घुल गई हैं और सर बुढ़ापे से भड़क उठा है, यानी शोले मार रहा है। अपनी आजजी का इजहार किया, और दुआ मांगने में ये बेहतरीन अदब है कि इंसान अपनी आजजी को ज़ाहिर करे। ए परवरदिगार मैं कभी तुझसे दुआ मांग कर ना मुराद नहीं रहा। ये है एक बंदा मोमिन का ईमान। उदुल्लाह हवान तुम मोकिनू नबिल इजाबा, अल्लाह को इस तरह पुकारो कि तुम्हें कबूलियत का यकीन हो। होता है हमें क्या, जब मैं दुआ मांगती हूँ तो मुझे कबूलियत का यकीन होता है? ये तो नहीं कहते मिलना तो कोई नहीं, चलो मांग लेते हैं, डॉक्टरों ने तो जवाब दे दिया, चलो मांगते हैं अल्लाह दे दे, वैसे मुमकिन तो कोई नहीं। ज़ुबान से दुआ कर रहे होते हैं और चुपके से कह रहे होते हैं माननी थोड़ी, ये कोई मांगने ली दुआ है? नहीं, वलम अकुम भी दुआ का रब्बी शकीया। ये कौन करता है, ये किसकी कैफियत होती है जिसको अल्लाह ताला के कादिर होने का और अल्लाह ताला के साहिब कुन फयकून होने का यकीन होता है फिर वो मायूस नहीं होता। मुझे अपने पीछे अपने भाई बंदों की बुराइयों का खौफ है और मेरी बीवी भांच है, तो मुझे अपने फसल ख़ास से एक वारिस अता फरमा जो मेरा वारिस भी हो और आले याकूब की मीरास भी पाए, और ए परवरदिगार इसको एक पसंदीदा इंसान बना। सूरत आल इमरान में हम पढ़ चुके हैं कि इन्होंने कहा था ज़ुर्रियतन तैयबा, पाकीज़ा औलाद थे, اور اس کے جواب میں اللہ تعالیٰ نے اتنی خوبیوں والے بیٹے کی خبر دے دی۔ یہاں کیا کہتے ہیں کہ وارث ہو کس کا؟ آل یعقوب کا۔ اس سے کیا پتہ چلتا ہے کہ اولاد مانگ تو رہے تھے لیکن دین کے لیے مانگ رہے تھے، یہ نبی تھے، اپنے دور کے مصلح تھے۔ ان کو غم یہ تھا کہ میں نے جو کوششیں کی ہیں، جو کام میں نے کیے ہیں، اب میرے بعد یہ کیسے کنٹینیو رہیں گے؟ کیونکہ آپ دیکھیے کہ کوئی بندہ کتنا ہی کیوں نہ کسی کا دین کا معاون ہو، لیکن اپنی اولاد کے اوپر ایک مان بھی ہوتا ہے، ایک روب بھی ہوتا ہے، انسان کبھی پیار سے کبھی غصے سے اس سے منوا بھی لیتا ہے۔ پھر ان کو غم یہ تھا کہ میری اولاد نہ ہوئی تو نبوت کا یہ سلسلہ کہیں یہی نہ بند ہو جائے۔ اور کتنے پیار سے دعا کرتے ہیں کہ اللہ تو ان کو اپنا پسندیدہ بنا۔ سوچیے ہم جب بچے کی دعا مانگتے ہیں تو کیا چاہتے ہیں؟ کیا اللہ کا پسندیدہ زیادہ مانگ رہے ہوتے ہیں یا اپنا اور دنیا کا؟ الا ماشاءاللہ، جو جتنا بھی مانگے گا اس کو اتنا ہی ملے گا۔ جواب دیا گیا، اے زکریا ہم تجھے ایک لڑکے کی بشارت دیتے ہیں جس کا نام یحییٰ ہوگا، زندہ رہنے والا، حیین سے۔ ہم نے اس نام کا کوئی آدمی اس سے پہلے نہیں پیدا کیا، کیونکہ ہر بندے کو اکثر یہ شوق ہوتا ہے کہ نیا نام رکھیں۔ جب بچہ پیدا ہوتا ہے نا تو اس بات کا کم شوق ہوتا ہے کہ نام کیا ہو، یہ کہتے ہیں نیا نام ہو، چاہے بیکار سا نام رکھ کے خوش ہوں کہ یہ پہلے سے نہیں۔ لیکن حضرت یحییٰ کتنے خوش قسمت ہیں کہ ان کا نام اللہ نے رکھا تھا۔ لوگوں کے نام ان کی نانیاں رکھتی، مائیں رکھتی، دادی رکھتی، باپ رکھتے، لیکن یحییٰ کا نام اللہ تعالیٰ نے رکھا۔ سبحان اللہ، ہم نے اس نام کا کوئی آدمی اس سے پہلے نہیں کیا۔ عرض کیا، پروردگار بھلا میرے ہاں کیسے بیٹا ہوگا جبکہ میری بیوی بھانج ہے اور میں بوڑھا ہو کر سوکھ چکا ہوں؟ یہ ہے وہ نقطہ جو ہم تھوڑا سا ڈسکس کر سکتے ہیں۔ پہلے مانگا اور جب ملنے کی امید لگی تو کہا یہ ہوگا کیسے؟ انسانوں کی یہ کمزوری ہے نا، مانگ لیتے ہیں مانگ لیتے ہیں اور جب ملنے کی امید لگتی کہتے ہیں ہائے یہ کیسے ہوا۔ بعض دفعہ انسان دیکھیے کہ بہت فل بدی کوئی بات کرتا ہے اور وہ ہو جاتی ہے۔ مثلا بجلی گئی ہوئی تھی اور کوئی کہتا ہے ہائے بجلی آ جائے نا، یہ کہتے ہیں کہ اندر ہی بجلی آ گئی، تو کرنا کیا چاہیے؟ الحمدللہ، اور کچھ مانگ لیں تاکہ اگر قبولیت کا وقت ہو تو دعا قبول ہو جائے۔ لیکن لوگ کیا کہتے ہیں، ہائے کچھ اور مانگ لیتے ہیں، نہ شکری کرتے ہیں نا۔ اب دیکھیے کہ زکریا علیہ السلام کو یہاں بیٹے کی خوشخبری کی خبر ملی اور وہ یقین نہ کر سکے۔ زندگی میں کئی بار ایسے تقدیر کے فیصلے بھی انسان کے سامنے آتے ہیں کہ خوشی کی وجہ سے ان کو نہیں مان پاتا، یقین نہیں آتا۔ اصل میں یہ بھی انسان کی کمزوری ہوتی ہے، نہ انسان غم برداشت کر سکتا ہے نہ خوشی۔ کئی موقع پہ آپ نے سنا ہوگا کہ خوشی کی خبر سن کر فلاں کا ہارٹ اٹیک ہو گیا، کئی سال کے بچھڑے بچے کو ایک دم سامنے دیکھ کر ماں بے ہوش ہو گئی، مر گئی۔ یہاں سے آپ انسان کی کمزوری کو دیکھیں کہ کچھ بھی اس کے ہاتھ میں نہیں۔ اس لیے کوئی بہت بڑی خوشی نہ مانگا کریں۔ ایک کسی کی بات یاد آ جاتی ہے، جوانی میں ساری نادان ہوتے ہیں لیکن وہ کچھ زیادہ ہی نادان تھی، تو کسی سے فرمائش کرتی ہیں، کہتی ہیں کہ مجھے اتنی پیاری ساڑی لا کے دیں، اتنی پیاری ساڑی لا دیں کہ جب میں پہنوں تو جو دیکھے وہ بے ہوش ہوتا جائے۔ تو جن سے انہوں نے فرمائش کی انہوں نے کہا کہ تم نے دکھانی پھر کس کو ہے، سارے تو بے ہوش ہوتے جائیں گے۔ لیکن یہ انسان کی فطرت ہے، وہ بڑا بننا چاہتا ہے۔